नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषय वस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणाको अन्तिम तयारीका विषयमा छलफल गर्दैछौं। नयाँ वर्षमा पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी एमाले र माओवादी केन्द्रका नेताहरूबीच तीव्र रूपमा आन्तरिक छलफल भइरहेको छ। पार्टी एकताका लागि गठित विभिन्न समितिले आफ्ना प्रतिवेदनहरू तयार पारिसकेका छन्। मुख्य सैद्धान्तिक विषयमा पनि लगभग सहमति भएको नेताहरूको दावी छ। पार्टी एकताको घोषणा हुने लागेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बराबरी हैसियतमा मात्रै पार्टी एकता हुने नभए नहुने बताएपछि एकताको राजनीति नै तरंगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत 23 गते भारत भ्रमण जानु अघि नै पार्टी एकता टुंग्याउन चाहे पनि त्यो सफल देखिएन। यसका पछाडि प्रचण्डको बोली र व्यवहार मुख्य कारक रहेको ठानिन्छ। पार्टी एकताको तयारी कहाँ पुग्यो अनि प्रचण्डको बोलीको तात्पर्य के हो लगायतका विषयमा छलफल गर्न आज मसँग हुनुहुन्छ एमाले उपमहासचिव विष्णु पौडेल। पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेल वाम एकताका सूत्राधार गर्ने नेता मध्ये एक हुनुहुन्छ।
यहाँलाई बदली नेपालमा स्वागत छ।
धन्यवाद।
पहिलो कुरा त यो पार्टी एकता पछिल्लो समय निष्कर्षमा पुग्ने लागेको भनिन्छ, कहाँ पुगेको छ पार्टी एकता?
निष्कर्षको करिब पुगिसकेको छ। हामी केही दिनको अन्तरमा पार्टी एकताको औपचारिक घोषणा गर्छौं।
भनेको एक हप्ता, दुई हप्ता या यो महिना, यो महिना भित्रै?
यो चाहिँ दिन गनिन हालौं, मिति पनि भनिन हालौं, तर धेरै लामो समय जाँदैन, केही हप्ताभित्र पार्टी एकता टुङ्गिन्छ।
भारत जाँदै हुनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओली, उहाँले भारत जानु अगावै चैत 23 गते अगावै पार्टी एकता गरौं भन्नुभएको थियो। उहाँको त्यो बोलीले पनि लगभग तयारी अन्तिम चरणमा पुगेको छ भनिन्छ, तर प्रचण्डको पछिल्लो बोली आउँदाखेरि केही कुरा अड्किया हो भन्ने बाहिर तरंगित छ, के हो वास्तविकता?
अड्किएको छैन, केही अड्किएको छैन, केही अड्किएको छैन, काहीँ अड्किएको छैन, अगाडि बढ़िरहेको छ, बढ्छ, टुङ्गिन्छ।
त्यसपछि प्रचण्डको भनाइको तात्पर्य के हो त? बराबरी हैसियतमा मात्रै एकता हुन्छ नभए हुँदैन भन्नुको अर्थ चाहिँ के हो?
मैले कमरेड प्रचण्डको भनाइलाई मैले सुने अनुसार, मैले बुझे अनुसार उहाँले बराबरी भन्दा पनि समानताका आधारमा भन्नुभएको छ। समानता भनेको पारस्परिक सम्मानको विषय हो र पारस्परिक सम्मान चाहिँ त्यो कुनै कम बेसी हुन सक्दैन। एउटा हामी अहिले एकतामा आबद्ध हुनुभन्दा अगाडि, एकीकृत पार्टी बन्नुभन्दा अगाडि फरक फरक र अलग अलग पार्टीमा छौं। अलग अलग पार्टी एकताबद्ध भएर एउटै पार्टी बन्ने हो। यो एउटा पार्टी बन्ने जुन प्रक्रिया छ, यो बन्ने जुन क्रम छ, यो क्रममा, यस क्रममा एउटाले अर्काप्रति उत्तिकै सम्मान गर्नुपर्छ, उत्तिकै मर्यादा गर्नुपर्छ, उत्तिकै यो एकताको महत्वलाई उत्तिकै गम्भीरताका साथ लिनुपर्छ, यसको महत्वलाई समान ढंगले नै अनुभूति गर्नुपर्छ। उहाँले त्यस अर्थमा भन्नुभएको हो।
उहाँ फेरि प्रचण्ड बोली फेरिरहने नेता मध्येमा पर्नुहुन्छ, त्यसैले उहाँको अन्तिम समयमा आएर आफ्नो बार्गेनिङ बढ़ाउनु भएको हो कि भन्ने पनि भान पर्यो कताको?
यो चाहिँ म कमरेड प्रचण्डलाई त्यस रूपमा बुझ्दिन, उहाँ बोली फेरिरहने नेताको रूपमा पनि बुझ्दिन, उहाँले बार्गेनिङ गर्नुभएको छ भन्ने अर्थमा पनि बुझ्दिन। उहाँ यो वास्तवमा जहिलेदेखि हामी यो पार्टी एकताको प्रक्रियामा संलग्न छौं, मैले कमरेड प्रचण्डलाई जिम्मेवारीपूर्वक पार्टी एकताको प्रक्रिया अगाडि बढ़ाउनका लागि मेहनतका साथ लागिरहनु भएको आदरणीय नेताको रूप बुझ्छु।
भनेपछि उहाँको भनाइमा त्यति धेरै आशंका गर्नुपर्ने ठाउँ छैन?
आशंका गर्नुपर्ने कुनै कुरै छैन। उहाँले पारस्परिक सम्मान र पारस्परिक मर्यादाको कुरा गर्नुभएको हो। हामी एउटा पार्टीले अर्को पार्टीलाई उत्तिकै सम्मान गर्नुपर्छ, उत्तिकै मर्यादा गर्नुपर्छ, उत्तिकै आदर गर्नुपर्छ भन्ने कुरामा जोड़ दिनुभएको। उहाँले कुनै एकता गरिरहँदाखेरि त्यसको अंकगणितको कुरा गर्नुभएको होइन, एकताको अंकगणित उहाँले बताउनु भएको होइन।
यो भागभण्डा कुरा छ नि, यो खासरी हैसियतका कुरा र जिम्मेवारीको कुरा, पार्टी अध्यक्ष प्रचण्ड हुने कुरा थियो सुरुमा, प्रधानमन्त्री ओली बनिसक्नु भयो, अहिले फेरि दुवैजना पार्टी अध्यक्ष हुने कुरा छ, वास्तविकता के हो?
यो भागभण्डाको कुरा होइन, यो एकताको कुरा हो। भागभण्डा र एकता सर्वथा नयाँ पदावलीहरू, फरक पदावलीहरू हुन्। यो यसलाई भागभण्डाको रूपमा बुझ्नु हुँदैन, एकताको रूपमा बुझ्नुपर्छ। हामी अलग पार्टी छौं र एउटै पार्टी बन्दैछौ, एकताबद्ध हुँदैछौं।
त्यसो पनि भागभण्डा जिम्मेवारी नभए पनि अब यो एक किसिमले दुई पार्टी मिल्ने कुरा त रह्यो, तर कता कता आफूलाई पनि त्यही हैसियतमा नभेटाएपछि भोलि फेरि एकता पनि भाँडिएला भन्ने डर
किन? अब स्वभावैले अहिले हामीले के करिब हामीले के निष्कर्ष निकालेका छौं भनेदेखि, पार्टीको आगामी महाधिवेशनसम्म एकतापछि आयोजना गरिने पार्टीको एकता महाधिवेशनसम्म आगामी महाधिवेशनसम्म हामीले हाम्रो पार्टीमा दुईटा अध्यक्षको प्रबन्ध गर्छौं। त्यो दुईटा अध्यक्षमा एकजना कमरेड केपी शर्मा ओली रहनुहुन्छ, अर्कोमा कमरेड पुष्पकमल दाहाल प्रचण्ड रहनुहुन्छ। यो हामी खास गरिकन एकताको महत्वलाई, यो एकता कुन महत्वका साथ हामी सम्पादन गर्दैछौ, यो एकताको कार्यभार पूरा गर्दैछौ भन्ने सन्दर्भमा राष्ट्रव्यापी रूपमा सन्देश दिनका लागि पनि, दुनियाँलाई यो सन्देश दिनका लागि पनि हामीले यो खालको प्रबन्ध गरेको हो। त्यसकारणले यहाँ कुनै एउटा नेता वा अर्को नेताको, एउटा पार्टी वा अर्को पार्टीको मर्यादालाई कमजोर पारेर एकता प्रक्रिया अगाडि बढ्दैन भन्ने हाम्रो गहन अनुभूति हो। त्यो अनुभूतिको निचोड ग्रुपमा, निष्कर्ष ग्रुपमा हामीले यो काम गर्दैछौँ भनिसकेपछि अब यहाँ अरू कुनै तपसिलको कुराले यो चिज भित्र लिँदैन।
प्रचण्ड अलिकति बढी पद आकांक्षी व्यक्ति हुनुहुन्छ भनेर पनि टिका टिप्पणी हुन्छ बेला बेला। यो पाँच वर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरता हुन्छ कि बीचमा प्रचण्ड पनि प्रधानमन्त्री बन्ने अवसर अर्थात त्यो बेला आउँछ?
यो त स्वयं कमरेड प्रचण्डले नै धेरैचोटि स्पष्ट गरिसक्नु भएको छ। हामीले अहिले आजै मात्र पनि उहाँले एउटा दैनिक पत्रिकामा अन्तर्वार्ता दिनुभएको छ, हामीले पार्टीमा यो एकताको यो आरम्भमा अर्को महाधिवेशनसम्म दुईटा अध्यक्षको प्रबन्ध गर्छौं, तर प्रधानमन्त्रीका सन्दर्भमा हामीले आलो बालो भनेका छैनौं, आलो बालोको कुनै सहमति गरेका छैनौं भनेर उहाँले बताइसक्नु भएको छ। त्यस कारण तपाईँले मलाई सोधिरहनु पर्ने नै विषय छैन। यो
अलिकति विगततिर फर्क्यो नि त, यो आजको एकतासम्म ल्याउँदा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच जो देशकै शीर्ष नेता हुनुहुन्छ, एक ठाउँमा ल्याउन कतिको कसरत गर्नु पर्यो? तपाईँ पनि निकै लामो समय दौड़धुप गर्नुभयो त्यसका लागि।
यो चाहिँ के थियो भन्दाखेरि, स्वभावैले दुईटा फरक फरक पृष्ठभूमि भएका, आन्दोलन र योगदानका अलग अलग पृष्ठभूमि भएका नेताहरू र पार्टीहरू हौ हामीहरू, र स्वभावैले हामी सैद्धान्तिक कार्यक्रमिक सन्दर्भहरूमा, नीतिगत सन्दर्भमा पनि हाम्रा बीचमा धेरै भिन्नताहरू थिए विगतका दिनहरूमा। सहकार्यका क्रममा, सहयात्राका क्रममा नीतिगत मतभिन्नताहरू पनि क्रमशः छिमोलिँदै गए, कम हुँदै गए, र हामीहरू सैद्धान्तिक कार्यक्रम र नीतिगत दृष्टिकोणले पनि हामी करिब करिब एउटा समान निष्कर्षको नजिक आइपुग्ने एउटा स्थिति बन्यो। त्यसले गर्दा स्वभावैले यो फरक फरक पृष्ठभूमिका पार्टी र नेताहरू भएको हुनाले सहमति निर्माण गर्ने कुरा त्यो चाहिँ ओभरनाइट भइहाल्ने त्यति सहज विषय थिएन। यो एकता प्रक्रियाले एउटा कोर्स पार गरेको छ, त्यो कोर्स पार गरेरै यो एकता प्रक्रिया सफलताका साथ सम्पन्न हुँदैछ।
त्यो चुनाव अगाडि मात्रै त्यो तालमेल अर्थात एकताको बिन्दुमा पुग्न चाहिँ केले सजिलो गरायो? चुनावको बाध्यताले कि एकत्र कंग्रेसलाई पछ्याउने ढंगले?
यो तपाईँको प्रश्न अलिकति मेल खाँदैन। हामीले चाहिँ यो एकता चुनावका लागि गरेको एकता थिएन,
तर संयुक्त चुनावमा पर्यो फेरि।
चुनाव आइपुगेका थियो, चुनाव हामीले चुनावको काम पनि सँगै अगाडि बढाउनु पर्थ्यो, र यो चुनावका लागि गरिएको एकता होइन, यो मुलुकका लागि, जनताका लागि गरिएको एकता हो। वामपन्थी शक्तिका बीचमा, दुईटा कम्युनिस्ट पार्टीका बीचमा एकता कायम गरेर एउटा बलियो कम्युनिस्ट पार्टी निर्माण गर्ने, देशमा राजनीतिक स्थिरता र स्थायित्व कायम गर्ने, देशलाई विकास समृद्धितर्फ लिएर जाने, सामाजिक न्यायतर्फ लिएर जाने र समाजवादको आधार तयार गर्ने हाम्रो उद्देश्य हो। त्यो उद्देश्यका निमित्त गरिएको एकता हो। त्यस कारणले कतिपयले यसलाई चुनावका निम्ति गरिएको एकताको रूपमा बुझ्छन्, यो चुनावको लागि गरिएको एकता होइन। चुनाव त यात्राका क्रममा आइपुगेको विषय हो, र त्यसलाई हामीले के भन्दाखेरि त्यो चाहिँ सहभागी भएर अगाडि बढेका छौं। चुनाव स्वयं पनि हाम्रो चाहिँ एउटा हाम्रो संघर्षकै प्रतिफल हो, हामीले निर्माण गरेको संविधान, संघर्षको जगमा हामीले निर्माण गरेको संविधान र त्यो संविधानले गरेको प्रबन्ध अनुरूप हामीले चुनावको एउटा महत्वपूर्ण कार्यभार यसबीचमा सम्पादन गरेका छौं। त्यो बीचमा हामीले गरेको काम हो, तर चुनावका लागि गरिएको एकता यो थिएन।
विष्णु पौडेलजी, तपाईँले लामो समय एमालेमा सक्रिय राजनीति गरिरहँदा जुन माओवादीलाई हिजो हिंसात्मक अवस्था, अहिले शान्तिपूर्ण अवस्था र अहिले पार्टीकै सारथीका रूपमा पनि ल्याउँदै हुनुहुन्छ, हिजो चारजना नेताहरू तपाईँहरू वामदेव गौतम, तपाईँ माओवादीबाट नारायण काजी श्रेष्ठ र जनार्दन शर्मा, चारजना नेताले सोचे अनुरूप पार्टी एकताको अन्तिम चरणमा पुगिरहँदा त्यति बेला शुरूवादी बिन्दुमा सोच्नु भएको थियो यसरी सहजै ढंगले अगाडि बढ़ला भनेर?
तपाईँले नेता चारजना भन्नुभयो, दुईजना भन्नुभयो, छजना भन्नुभयो, त्यो संख्या
अलिक बढी सक्रिय तर तपाईँहरू एकताका सूत्रधारै भनिन्छ,
संख्यातिर नामतिर जान चाहन्न। तर यो एकता हाम्रो राष्ट्रिय आवश्यकता थियो, जनताको आवश्यकता थियो, हामीले यो आवश्यकता महसुस गर्यौं र यसका लागि आफ्नो ठाउँबाट स्वाभाविक रूपले प्रयत्न गर्यौं, फलकर्मी लियौं, त्यो विषय हो।
त्यति बेला सोचिएको थियो यसरी पार्टी एकता टुङ्गिएलै भनेर, किनकि आशंका धेरै जन्मिएका थिए।
टुङ्गिएला सोचिएको थियो मात्रै होइन, हाम्रो योजना नै थियो। हामीले तपाईँलाई म बताउन चाहन्छु, निर्वाचनको अगाडि नै हामी वास्तवमा चाहिँ पार्टी एकता सम्भव भएको भए पार्टी एकदै घोषणा गर्थ्यौं, तर केही गृह कार्य बाँकी थियो। त्यो गृह कार्य बाँकी रहेको अवस्थामा पार्टी एकता मात्रै घोषणा गर्ने कुरा चाहिँ अलि अपरुपयोग हुन्थ्यो। त्यसकारणले हामीले निर्वाचनको पूर्व सन्ध्यामा के भन्यौं भने हामी पार्टी एकताका निमित्त सघन ढंगले संवादमा छौं, छलफलमा छौं, विमर्शमा छौं र हाम्रा बीचको संवाद धेरै नै सकारात्मक ढंगले अगाडि बढेको पनि छ र हामी एकताबद्ध हुन्छौं र पार्टी एकता कायम गर्छौं हामीले। तर त्यो पार्टी एकतामा पुगको बिन्दुमा पुग्नको लागि थप केही गृह कार्य बाँकी छ, त्यसकारण त्यो गृह कार्य सम्पन्न गरिकन हामीले पार्टी एकताको घोषणा गर्छौं। त आज चुनाव आइपुगेको छ र यो चुनावमा पनि भोलि एकताबद्ध हुने हामी दुई पार्टीहरू यो चुनावमा पनि आपसमा तालमेल गरेर मिलेर हामी चुनावमा जान्छौं भनेर हामीले असोजको 17 गते तपाईँहरू सबै संचारकर्मीहरूलाई राखेर देशवासीहरू समक्ष हामी यसरी प्रस्तुत गरेका थियौं र हामीलाई विश्वास थियो कि यो चुनावको निमित्त गरिएको तालमेल मात्रै होइन, यो तालमेल पार्टी एकतामा अनुदित हुन्छ, रूपान्तरित हुन्छ, पार्टी एकताको तहमा विकसित हुन्छ भन्ने हाम्रो विश्वास थियो।
जस त्यही अनुसार अगाडि बढ़िरहेको छ। यो अलि सैद्धान्तिक पक्ष जटिल मानिएको छ, भलै अहिले त धेरै विषय तपाईँले सल्टाइसक्नु भएको छ जुन एकता समितिले काम गरिरहेको छ। यो सैद्धान्तिक पक्ष निरन्तरता पाउने सम्भावना कतिको छ? एकातिर माओवादी केन्द्र माओवादतिर बढ़ी ढल्किने र तपाईँहरूले मार्क्सवादी लेनिनवादलाई बढ़ी पछ्याउने, यसको ठ्याक्कै तालमेल अहिले मिलिरहँदा भविष्यमा पनि माओवादी केन्द्रबाट खास गरी हिंसात्मक पृष्ठभूमिबाट आएका नेताहरूको व्यवस्थापन सहज देखिन्छ कि असहज देखिन्छ पार्टीभित्र? बोली
यो तपाईँले पृष्ठभूमिको सम्झना गरिरहनु भएको छ, अघि पनि भन्दै हुन्थ्यो हिंसात्मक भनिरहनु भएको, हिंसात्मक भन्नुहोस् अथवा सशस्त्र भन्नुहोस् अथवा चाहिँ त्यो सशस्त्र संघर्ष भन्नुहोस्, हिंसात्मक द्वन्द्व भन्नुहोस्, यो तपाईँले पृष्ठभूमिको सम्झना गर्नुभएको विषय हो, आजको यथार्थ होइन। आज हामी दुईटै पार्टीहरू हिंसामा विश्वास गर्दैनौ, हिजो पनि हामी हिंसामा विश्वास नै गर्थ्यौं भन्ने होइन, कसैले पनि हिंसामा विश्वास, हामी आजको कुरा गर्नुहुन्छ भने हामी हिंसामा विश्वास गर्दैनौ। हामी संविधानसम्म ढंगले लोकतान्त्रिक ढंगले जनताको विश्वास जितेर जनताको अभिमतका आधारमा सरकारको नेतृत्व गरेर सामाजिक आर्थिक रूपान्तरणको अभियानलाई अगुवाई गर्छौं र अभियानको अगुवाई गर्छौं र समाजलाई बदल्छौं, हामी यो ठाउँमा छौं। त्यसकारणले तपाईँ हिंसाको द्वन्द्वको त्यसपछि चाहिँ त्यो सबै कुरा इतिहासको अध्याय हो, त्यसको सम्झना गरिरहनु पर्ने, त्यसको पुनरावृत्ति हुन्छ कि भनेर तपाईँले सम्झना गरिरहनु पर्ने आवश्यकता अहिले छैन, पहिलो कुरा। दोस्रो कुरो, हाम्रा बीचमा सैद्धान्तिक विमतिहरू थिए र ती विमतिहरू त हामी चाहिँ समाधान गर्दै गर्दै आइपुगेका छौँ र पछिल्लो चोटि भन्नुहुन्छ भने हामीले 7 बुँदे सहमति गरेका छौं, त्यो पार्टी एकताको सबैभन्दा बोलियो र विश्वसनीय आधार 7 बुँदी सहमति हो। हामी दुईटा पार्टी अब एकताबद्ध हुन्छौं भन्ने कुराको औपचारिक र आधार चाहिँ घोषणा र आधार हो त्यो 7 बुँदी सहमति। 7 बुँदी सहमतिले के भन्छ भन्दाखेरि मार्क्सवाद लेनिनवाद हाम्रो मार्गदर्शक सिद्धान्त हो, त्यसमा अब हामी हाम्रा बीचमा कुनै विमति छैन।
माओवादले पनि त्यो माओवाद छोड्यो,
अब जहाँसम्म माओवादको सन्दर्भ छ, माओवादका प्रति हामी कस्तो दृष्टिकोण लिन्छौं त भन्ने विषयमा स्वभावैले चाहिँ के छ भनेदेखि हामी आउने महाधिवेशनसम्म छलफल गर्छौं। माओका विचारहरू माओवाद हुन् कि माओका विचारधारा हो कि, त्यसको चाहिँ सन्दर्भ राष्ट्रिय चिनिया सन्दर्भ हो कि त्यो त्यसले सुङ्गे सिङ्गो संसारकै कम्युनिस्ट आन्दोलनलाई मार्गदर्शन गर्छ कि चिनिया सन्दर्भ चिनिया अनुभवबाट हामी काम लाग्ने चिजहरू सिक्न सकौँला दुनियाँको कुनै पनि कम्युनिस्ट आन्दोलनबाट हामी सिक्न सक्छौँ सिक्न सकौँला तर त्यो हामीलाई हाम्रो नेपालको क्रान्तिलाई नेपालको निर्माणलाई नेपालको समृद्धिलाई अगुवाई गर्ने विचार प्रणाली अथवा त्यो मार्गदर्शक सिद्धान्त होइन जस्ता विषयहरूमा हामी अहिलेदेखि महाधिवेशनसम्म छलफल गर्दै जान्छौँ एकताको बिन्दुदेखि महाधिवेशनसम्म छलफल गर्दै जान्छौँ र महाधिवेशनको मञ्चबाट हामी माओवादका सम्बन्धमा एउटा औपचारिक निष्कर्ष निकाल्छौँ के गर्ने भनेर निष्कर्ष निकाल्छौँ जहाँसम्म तपाईँले जनताको बहुदलीय जनवादको पनि प्रसंग गर्नुहोला त्यो जनताको बहुदलीय जनवादको सन्दर्भमा सातबुद्धि सहमतिले बहुत स्पष्ट भाषामा भनेको छ जनताको बहुदलीय जनवादले अघि सारेको र नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आइसकेपछि अवलम्बन गरिएका लोकतादेखि प्रतिस्पर्धाको माध्यमबाट श्रेष्ठता हासिल गर्ने र मुलुकलाई लोकतान्त्रिक ढंगले अगाडि बढ़ाउने जुन अभ्यास र निष्कर्षहरू छन् ती निष्कर्षहरूलाई हामी आज पनि मान्छौं र भोलि पनि मान्छौं भन्ने कुरा त्यसमा उल्लेख गरिएको छ त्यसकारणले जनताको बहुदलीय जनवादलाई कसरी लिने भन्ने विषयमा पनि सातबुद्धि सहमतिले नै त्यसमा एउटा निचोड अघि सारि नै सकेका छ त्यसकारणले अब हाम्रा बीचमा त्यस्तो कुनै सिरियस मतभेद छ मान्छेहरूको अझै अहिले पनि कतिपयको अपेक्षा छ यो एमाले र माओवादीका बीचमा काहीँ न काहीँ मतभेद उत्पन्न भइदिए हुन्थ्यो सिद्धान्तको प्रश्नमा नीतिको प्रश्नमा व्यवहारको प्रश्नमा संगठनको प्रश्नमा विमति प्रकट भइदिए भन्थ्यो भन्ने अपेक्षाहरू पनि छन् तर म के देख्छु भनेदेखि हामीले हाम्रा बीचका विमतिहरूलाई सहमतिमा मूलभूत रूपले सहमतिमा बदलिसकेका छौँ र केही विषयहरू यस्ता छन् जसमा हामी आजदेखि महाधिवेशनसँग छलफल गर्दै जाने क्रममा यसलाई हामी एउटा साझा निष्कर्षमा बदल्छौँ र हामीले जस्तो भनि पनि सकेका छौँ हाम्रो आउने महाधिवेशन एकताको महाधिवेशन हुन्छ एकताको महाधिवेशन भनेको विचारका दृष्टिकोणले एकताको महाधिवेशन हुन्छ संगठनको दृष्टिकोणले एकताको महाधिवेशन हुन्छ त्यसकारणले मान्छेले हुन्न भन्थे हामीले गरेर देखाएका छौँ अहिले पनि आशंका गर्दैछन् कतिपयले हामी गरेर देखाउँछौँ एकता गरेर देखाउँछौँ हामी सबै हिसाबले कुनै औपचारिक रूपले चाहिँ एकताको घोषणा गर्ने मात्रै होइन हामी विचारको संगठनको भावनाको सबै हिसाबले एकताबद्ध हुन्छौँ
यो कहिलेसम्म होला यो तपाईँको एकताको महाधिवेशन
हामीले चाहिँ पार्टी एकता घोषणा गरेको मितिदेखि करिब दुई वर्षको आसपाससम्ममा हामीले एकता महाधिवेशन गर्छौँ
भनेको धेरै लामो समय छैन अब त्यसो भने
छैन त्यही मैले भनिहालेँ नि अब एकताको घोषणा भएको मितिदेखि करिब दुई वर्षको अन्तरालमा हामी पार्टीको एकता महाधिवेशन सम्पन्न गर्छौँ
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणाको अन्तिम तयारीका विषयमा छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ एमाले नेता विष्णु पौडेल। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईंलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणाको अन्तिम तयारीका विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि भएका सैद्धान्तिक सहमति र घोषणाको तयारीका विषयमा छलफल गर्यौं। अब हामी प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण, पार्टी एकता घोषणाको मिति र हालै सरकारले जारी गरेको श्वेत पत्र कार्यान्वयनका जटिलताका विषयमा छलफल गर्दैछौ।
मैले तपाईँलाई बदल नेपालमा फेरि स्वागत गरे,
धन्यवाद।
अब अहिले सरकार विस्तार भएको छ र धेरैजना मन्त्री भइसक्नु भएको छ, तपाईँको पनि मन्त्री हुने चर्चा थियो, केमा आएर कुरा अड्क्यो, तपाईँ किन भन्न चाहनुभयो?
यो चाहिँ तपाईँले मसँग भन्दा पनि चर्चा गर्ने रहेछ सोध्नु पर्थ्यो। म यसपटक मन्त्री बन्दिनँ भन्ने कुरा कम्तीमा पनि मलाई थाहा थियो र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई थाहा थियो। यसपटक म मन्त्री बन्ने होइन, म चाहिँ यसपटक खास गरिकन पार्टीको एकता प्रक्रियालाई अगाडि बढ़ाउने, एकता प्रक्रिया सम्पन्न गर्ने र पार्टीको राजनीतिक संगठनात्मक काममा केन्द्रित भएर काममा लाग्ने मेरो आफ्नो सोच पनि त्यही थियो र पार्टी अध्यक्ष सम्मान्य प्रधानमन्त्रीजीको दृष्टिकोण पनि यही थियो। त्यसकारणले यो चाहिँ चर्चा त रंगी बिरङ्गी ढंगले हुँदै गर्छन्, यो चर्चा गर्नेले जान्ने विषय हो, तर हाम्रो सन्दर्भ यो थियो।
भनेको उद्देश्य पार्टी एकता गराइ छाड्ने भन्ने तपाईँको दृढ विश्वास छ?
हो हो।
त्यसमा सफलता नजिक नजिक पुगिरहेका बेला अन्य व्यक्तिगत, तपाईँ पहिला यो चुनाव थियो, चुनावमा पनि तपाईँले सक्रियताका कारणले हो कि अलिक बीचमा जुन एकता समिति बन्यो कार्यदल, त्यसमा पनि सहभागी हुनु भएन, संग्रह परेलाई पठाउनु भएको थियो, यो बीचमा सक्रियता बढ़िरहँदा अहिले फेरि पार्टी एकतामै केन्द्रित हुँदा पार्टी अध्यक्षले दिएको जिम्मेवारी हो कि तपाईँ आफै पनि व्यक्तिगत रूपमा चाहना राखेको जिम्मेवारी हो?
अब के छ भन्दाखेरि तपाईँले चाहिँ शंकर पोखरेललाई पठाएको सन्दर्भको स्मरण गर्नुभयो। त्यति बेला के थियो भनेदेखि हामीले चाहिँ नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा चुनावी तालमेल गरिरहँदा 40 र 60% को चाहिँ सीट बाँडफाँडको कुरा गरेका थियौं। त्यो सीट बाँडफाँड गर्ने त्यो मिटिङमा म चाहिँ कार्यदलको म सदस्य थिएँ। स्वभावले मेरो के थियो भने अर्को पनि जिम्मेवारी थियो, अर्को जिम्मेवारी म प्रदेश नम्बर 5 को पार्टीको तर्फबाट प्रदेशको संयोजक थिएँ। प्रदेश नम्बर 5 भरि प्रदेश सभाका उम्मेद्वार, प्रतिनिधि सभाका उम्मेद्वारहरूको निमित्त छलफल गर्ने, सिफारिश गर्ने, त्यो निर्णय प्रक्रियालाई अगाडि बढ़ाउने एउटा महत्वपूर्ण काम मसँग थियो। त्यो काम सम्पन्न गर्नुपर्ने, एकैसाथ दुईटा काम गर्न नभ्याइने भएको हुनाले मैले के भनेदेखि पार्टी अध्यक्षसँग चाहिँ मलाई दोहोरो कार्यबोझ भयो, मलाई चाहिँ उपयुक्त ढंगको जिम्मेवारी दिनुहोस् भनेपछि मैले शंकरजी त्यसपछि उहाँ त्यो ठाउँमा रहनुभयो। यो कुनै त्यस्तो यो अरू अर्थ खोज्नुपर्ने विषय केही पनि थिएन पहिलो कुरा। दोस्रो कुरो यो एकता हामीले सचेतन ढंगले सुविचारी ढंगले थालेको अगाडि बढ़ाएको विषय हो। त्यसकारणले यसलाई चाहिँ यो कुनै पनि मानेमा बीचमा अधर्म अड्किनु दिनु हुँदैन भन्ने कुरामा म व्यक्तिगत रूपमा पनि बढ्ता होसियार छु। यसका लागि मैले आफूले के गर्नुपर्छ त्यो पुरापुर गर्नुपर्छ भन्ने म मान्यता राख्छु, पहिलो। दोस्रो कुरा, तेस्रो कुरो, अहिले चाहिँ के छ भनेदेखि सरकारमा को मान्छे जाने त्यो दोस्रो महत्वको विषय हो। पहिलो महत्वको विषय हो सरकारले कस्ता नीति, कस्ता कार्यक्रम, कस्तो घोषणा कार्यान्वयन गर्ने भन्ने विषय हो। हामीले अहिलेको सरकारबाट मुलुकले धेरै ठूलो आशा गरेको छ। म पूरै विश्वस्त छु यो सरकार सफल सरकारका रूपमा जनताका माझमा यो परीक्षामा सामेल उत्तीर्ण हुनेछ। त्यो संकल्पका साथ सरकारले जिम्मेवारी सम्हालेको छ भन्ने कुरा म विश्वस्त छु। र म चाहिँ अहिले खास गरिकन अघि पनि मैले भनिसकेँ, यो सरकारमा म चाहिँ सरकारमा जाने होइन, म सरकारभन्दा बाहिर रहेर सरकारलाई सघाउने र खास गरिकन पार्टीका राजनीतिक सांगठनिक काममा केन्द्रित भएर भूमिका निर्वाह गर्ने, यो मेरो चाहिँ आफ्नै रुचिको विषय पनि थियो। स्वभावले मेरो रुचिलाई पार्टी अध्यक्ष सम्मान्य प्रधानमन्त्रीजीले उचितै ढंगले रिकग्नाइज पनि गर्नुभएको छ।
अब यो तपाईँको यो जिम्मेवारी त सधैँ यो कसरत, लामो समयको कसरत भनौँ, 2048 सालदेखि नै शुरू भएको भनिन्छ, तर तपाईँको पछिल्लो 5-7 महिनाको कसरत त यति भयानक देखियो कि जसले सफल परिणाम पनि दिन सफल भयो। अब यो कसरत 2-3 हप्ता लम्बी होला कि त्योभन्दा छोटै समयमा सफल होला?
तपाईँले अघि पनि सोध्नु भएको थियो कति दिन भनेर, म त्यसमा चाहिँ दिनतिर नजाउँ, केही हप्ता। हाम्रो जस्तो कि तपाईँले अघि भन्दै हुनुहुन्थ्यो इण्डिया भ्रमणभन्दा अगाडि भनेर, यो हाम्रो पार्टी एकता इण्डिया भ्रमणसँग जोडिएको विषय होइन। यो
एउटा सन्देश त जान सक्थ्यो नि त, विदेश भ्रमण जाँदा एउटा सन्देश लिएर जान सक्न सफल हुनुहुन्थ्यो।
इण्डिया भ्रमणसँग जोडिएको विषय होइन, पार्टी एकता अलग कार्यसूची हो, इण्डिया भ्रमण अलगै कार्यसूची हो। र सन्देशको कुरा गर्नुभयो, सन्देश त अहिले चाहिँ गरिएका सबै कामको सन्देश त वर्ल्ड वाइड एकैछिनमा पुगिहाल्छ, त्यो आफैले बोकेर सन्देश लिएर जानुपर्ने विषय पनि होइन, प्रधानमन्त्रीले सन्देश बोकेर लानुपर्ने विषय पनि होइन। होइन, यो त हामीले एकता सम्पन्न गर्ने बित्तिकै त्यसको सन्देश त वर्ल्ड वाइड गइ नै हाल्छ, त्यो त्यस्तो विषय होइन। विषय के हो यो भन्दाखेरि म स्पष्ट गरौं तपाईँलाई, तपाईँ मार्फत, कि यो चाहिँ हामी छिटो का एकता सम्पन्न गर्ने जुन कार्यभार छ त्यो चाहिँ छिटो सम्पन्न गर्न चाहेका छौं। त्यस उद्देश्यले त्यस योजनाका साथ नै हामी गृह कार्यमा लागेका पनि छौं। र प्रधानमन्त्रीले भन्न के खोज्नु भएको थियो भन्दाखेरि, यदि चाहिँ भ्याइन्छ भनेदेखि हामी त्योभन्दा पहिल्यै त्यो काम सकिहालौं न भन्ने अर्थमा उहाँले यो कुरा भन्नुभएको हो। र अहिले चाहिँ के देखियो भनेदेखि, हाम्रो गृह कार्यको सघन गृह कार्य छ, गृह कार्य ठिक ढंगले नै अगाडि बढेको छ, तर पनि केही कामहरू बाँकी रहे। त्यसले गर्दा इण्डिया भ्रमणभन्दा पहिला यो एकता प्रक्रिया टुङ्गिहाल्ने स्थिति बनेन। तर पार्टी अध्यक्षको प्रधानमन्त्रीको अनुपस्थितिमा त एकता त टुङ्गिँदैन। त्यसले गर्दाखेरि उहाँ इण्डियाबाट फर्किसकेपछि, भारत भ्रमणबाट फर्किसकेपछि, जो पार्टी एकताका निम्ति बनेका दुईटा अलग अलग कार्यदलहरू छन्, ती कार्यदलले आफ्ना निष्कर्षहरू निकालिसकेका छन्। प्रतिवेदनहरू पार्टी एकता संयोजन समितिमा बुझाउने अन्तिम तयारीमा छन्। सबै निर्णय गरिकन प्रतिवेदन ठिक रेडी भएर बसेको छ। त्यो चाहिँ पार्टी एकता संयोजन समितिको बैठकमा औपचारिक रूपले ह्यान्ड ओभर गर्ने काम बाँकी छ। अब कार्यदलहरूले आफ्नो प्रतिवेदन पार्टी एकता संयोजन समितिमा ह्यान्ड ओभर गर्छन्। एकता पार्टी एकता संयोजन समितिको बैठक बस्छ, ती प्रतिवेदनमा आवश्यक छलफल हुन्छ र राजनीतिक र संगठनात्मक सबै विषयहरूलाई निर्कुल गरिकन पार्टी एकताको औपचारिक घोषणा गरिन्छ। यसका लागि ती अघि मैले भने जस्तो केही हप्ता लाग्ला, बढीमा केही हप्ता, धेरै अनेकौं हप्ता होइन, केही हप्ता।
नयाँ वर्षमा अझ नयाँ सन्देश ल्याउन सफल हुने देखियो।
हो, ठिक भन्नुभयो तपाईँले, नयाँ वर्षमा नयाँ सन्देशका साथ हामी प्रस्तुत हुन्छौं।
यो पार्टी एकता कुरा छँदैछ, मैले तत्कालीन विषय उठाउन चाहे, श्वेत पत्र सार्वजनिक भयो, अर्थमन्त्री युवराज खतिवडाले दुई दिन अगाडि मात्र उहाँले निकाल्नु भयो, तर निकै जटिल र चुनौतीपूर्ण अर्थतन्त्र छ भन्नुभएको छ उहाँले, तपाईँ पनि विगतमा अर्थमन्त्री भन्नुभयो, ती चुनौती पार गर्न अहिलेको सरकारसँग त्यस्ता के अस्त्र हुन सक्छन्?
साँच्ची नै अहिले चाहिँ जुन अर्थमन्त्रीले जुन श्वेत पत्र सदन समक्ष पनि प्रस्तुत गर्नुभयो र पत्रकार सम्मेलन गरेर सार्वजनिक रूपमा जनताका समक्ष पनि प्रस्तुत गर्नुभएको छ, नेपालको मुलुकको अर्थव्यवस्था अर्थमन्त्रीले श्वेत पत्रमा उल्लेख गर्नुभएकै जस्तो छ। अत्यन्तै जटिल, कठिन र गम्भीर मोडमा हाम्रो अर्थव्यवस्था आइपुगेको छ र यो आर्थिक अनुशासनका दृष्टिकोणले भन्नुहुन्छ भने, यो चाहिँ व्यापार घाटाका दृष्टिकोणले भन्नुहुन्छ भने, बजेट प्रणालीका दृष्टिकोणले भन्नुहुन्छ भने, हरेक दृष्टिकोणले, यो चाहिँ विकास खर्चको प्रतिशत र अनुपातका दृष्टिकोणले भन्नुहुन्छ भने, हरेक दृष्टिकोणले यो चाहिँ एकदम गम्भीर समस्याहरूको एउटा चाङ छ, अहिले समस्याहरूको चाहिँ धेरै ठूलो चाङ छ। यी समस्यालाई छिचोलेर छिमोलेर देशलाई समृद्धितर्फ लिएर जानुपर्ने अहिलेको आवश्यकता हो। अब के छ भन्दाखेरि, केही मानिसहरूले प्रश्न गर्छन्, यत्रो ठूलो समस्या छ, तपाईँले कहाँबाट चाहिँ कुन के तपाईँसँग के सोर्स छ, के रिसोर्स छ, कहाँबाट चाहिँ देशको विकास गर्नुहुन्छ, गर्छु यो गर्छु त्यो गर्छु भन्नुभएको छ नि भनेर मान्छेले प्रश्न गर्छन्। तपाईँले त गर्नु छ गर्नु नआज थाहा छैन, यो खालको पनि प्रश्न गर्ने गर्छन् मान्छेहरूले। तर म के भन्ने गर्छु भनेदेखि, यो चाहिँ यो कस्तो चिज हो भन्दाखेरि, सम्पन्न भएर सम्पन्नतातर्फ लाग्ने हो कि एउटा चाहिँ स्रोतको पर्याप्त प्रबन्ध गरेर अनि मात्रै विकास थाल्ने हो कि, विकास पनि गर्दै स्रोत पनि परिचालन गर्दै, स्रोत पनि परिचालन गर्दै विकास पनि गर्दै अगाडि बढ्ने हो, गरिबीबाट विकासतर्फ जाने हो कि विकसित भएर विकास गर्ने हो भन्दा, म भन्छु हामी अहिले अभाव पछौटेपन र गरिबीमा छौं। यो अभाव पछौटेपन र गरिबी अनि ठूलो धनराशि एक ठाउँमा जम्मा गरेर त्यसपछि क्रमशः खर्च गर्दै जाने ढंगले यसको अन्त्य गर्ने, यो दृष्टिकोण सही होइन। हामी आज हामीसँग जे जति स्रोत जे जति साधन उपलब्ध छ यसलाई हामी अप्टिमाइज गर्छौं, अधिकतम सीमासम्म हामीले राजस्व परिचालन गर्छौं, अधिकतम सीमासम्म परिचालन गर्छौं, करको दायरामा सकेसम्म धेरै नागरिकहरूलाई लिएर आउन प्रोत्साहित गर्छौं, पहल गर्छौं र हामीले वास्तवमा कर तिर्ने कुरालाई नागरिकको कर्तव्य, नागरिकको दायित्व र नागरिकको गौरवको विषय बनाउने हिसाबले हामी अगाडि बढ्छौं। कर तिर्नु गर्नु तिर्नु एउटा सम्मानित नागरिकको परिचय हो भन्ने त्यो मान्यता स्थापित गर्छौं। यसरी हामी आन्तरिक राजस्वलाई पनि प्रभावकारी ढंगले परिचालित गर्छौं। नेपाललाई चिन्ने, नेपाललाई माया गर्ने, नेपालको उन्नति प्रगति चाहने दुनियाँका जो जो मित्रहरू छन् उनीहरूबाट हामी साथ समर्थन पनि लिन्छौं, सक्नेहरूबाट अनुदान लिन्छौं, नभए आवश्यक ठाउँबाट हामी ऋण पनि लिन्छौं। यसरी हामीसँग रहेको श्रम शक्तिलाई प्रभावकारी ढंगले परिचालित गर्छौं। हामीलाई प्रकृतिले असाधारण सम्पदा दिएर गएको छ, प्राकृतिक सम्पदाका दृष्टिकोणले हामी असाधारण रूपले चाहिँ समृद्ध छौं। त्यो प्राकृतिक सम्पदालाई पनि हामी हाम्रो देशको भौतिक र सामाजिक समृद्धिका लागि सदुपयोग गर्छौं। यसरी हामी यो पछौटेपन, गरिबी र अविकासको अवस्थाबाट विकास, समृद्धि र सामाजिक न्यायको दिशामा अगाडि बढ्छौं र समाजवादको आधार तयार गर्छौं। र यो मुख्य गरिकन यो के हो भन्दाखेरि, समृद्धि दृष्टिकोणमा समृद्धि संकल्पमा समृद्धि योजनामा प्रकट हुनुपर्दछ। समृद्धि एउटा चाहिँ तपाईँले चाहिँ सही दृष्टिकोण लिएर अगाडि बढ्नुभयो भनेदेखि यस प्रकारका प्रतिकूलताहरूलाई पनि छिचोल्दै समृद्धि हासिल गर्न सम्भव छ, सामाजिक न्याय कायम गर्न सम्भव छ भन्ने हाम्रो बुझाइ हो। त्यस हिसाबले हामी अगाडि बढ्दैछौँ।
त्यसमा धेरै अस्त्र छन्, खास गरी जलस्रोत, पर्यटन, कृषि लगायत अन्य करका कुरा पनि छन्। तर अलिकति प्रसङ्ग पर्यटनमा आउँदा लुम्बिनी जाउँ न, लुम्बिनी तपाईँ स्वयंको क्षेत्र, त्यहीँबाट चुनाव जित्नुभयो। लुम्बिनी पछिल्लो दशक निकै चर्चामा रहन्छ, तर वास्तविक पर्यटन भित्र्याउन सोचे अनुरूप सफल देखिँदैन। कारण के छ त्यसका पछाडि? अहिले रेलको कुरा जोडिएको छ, जलस्रोतको कुरा पनि जोडिएको छ, चिन्ड्र भारतलाई जोड्ने कुरा पनि छ, त्यसैले लुम्बिनी कस्तो सेतु बन्छ अब?
हेर्नुहोस्, लुम्बिनी चाहिँ एउटा यस्तो चिज हो जसको महत्वलाई हामीले आवश्यक मात्रामा विश्वव्यापी रूपमा स्थापित गर्न बाँकी नै छ। तपाईँले पर्यटनको मात्रै कुरा गर्नुभएको छ, पर्यटन त यो एउटा आयाम हो। यो चाहिँ लुम्बिनीसँग, तिलोराकोट रामग्रामसँग अथवा गौतम बुद्धका जीवनसँग जोडिएको अन्य सांस्कृतिक पुरातात्विक सम्पदासँग चाहिँ गाँसिएको एउटा आयाम हो त्यो पर्यटन। यसको बहुआयामिक प्रयोजन छ, यसको पुरातात्विक प्रयोजन छ, यसको सांस्कृतिक प्रयोजन छ, यसको सामाजिक प्रयोजन छ, र यसले चाहिँ के भन्दाखेरि यसको पर्यटकीय अन्य सन्दर्भ पनि यसको छँदैछ। त्यसकारणले हामीले चाहिँ अब गर्ने के हो भनेदेखि, लुम्बिनीको आजसम्म एउटा राजनीतिक मुलुक राजनीतिक रूपमा संक्रमणकालमा भयो, सही दृष्टिकोणको सरकार राज्य व्यवस्था हुन सकेन, विभिन्न कारणले गर्दाखेरि लुम्बिनी पछि परेको छ। अब हामी लुम्बिनीको विकासको सन्दर्भमा दुईटा विषयमा केन्द्रित भएर अगाडि बढ्नुपर्दछ। एक, केन्जु टाङ्गे विश्वविख्यात वास्तुविद केन्जु टाङ्गेले जुन गुरु योजना निर्माण गर्नुभयो, लुम्बिनी गुरु योजना, त्यो लुम्बिनी गुरु योजना केन्जु टाङ्गेले निर्माण गर्नुभएको लुम्बिनी गुरु योजना, त्यसलाई कुनै प्रकारको त्यसलाई इन्क्लुज नगरिकन, त्यसमा कुनै पनि प्रकारको डिस्ट्रक्सन नगरिकन त्यसलाई चाहिँ हुबहु त्यसलाई कार्यान्वयन गर्नुपर्छ। र अब यो लामो समय लगाएर होइन, दशौं दशक लगाएर होइन, अब दुई ढाई वर्षको अन्तरमा तपाईँले धेरै समय लिनुभयो भने तीन वर्षभित्र लुम्बिनी केन्जु टाङ्गेले निर्माण गर्नुभएको लुम्बिनी गुरु योजना सम्पूर्ण रूपमा पूरा गर्नुपर्छ। र यो लुम्बिनी गुरु योजना को चाहिँ कार्यान्वयन, सफल कार्यान्वयनले मात्रै पनि एउटा धेरै ठूलो सन्देश चाहिँ संसारव्यापी रूपमा दिन्छ। सबै धर्मका नागरिकहरूका बीचमा, बुद्धिस्ट धर्मावलीहरूको बीचमा त्यसले त्यस प्रकारको सन्देश दिन्छ। एक दोस्रो गुरु, हामीले लुम्बिनीलाई केवल लुम्बिनी बर्थ प्लेस अफ गौतम बुद्ध त्यसलाई मात्रै होइन, त्यो लुम्बिनी भनिरहँदाखेरि हामीले अघि मैले चर्चा गरेँ नि तिलो राकोटलाई, निग्ली हो, सग्रह हो, गोटी हो लगायतका विभिन्न चाहिँ बुद्धिस्ट साइटहरू छन् जहाँ गौतम बुद्धसँग जोडिएका, मायादेवीसँग जोडिएका, शुद्धोधनसँग जोडिएका ती सांस्कृतिक पुरातात्विक स्थलहरू छन् ती ठाउँहरूलाई, र त्यो सँगसँगै रामग्रामलाई पनि हामीले जोडेर एउटा भनाइ छ, हामी पुरातात्विक रूपमा अझै यकिन हुन बाँकी छ, खास गरी त्रिवेणीमा आइपुगेर गौतम बुद्धले म अब ज्ञान आर्जन गर्नका लागि तपस्वी भएर हिँड्छु भनेर मुण्डन गर्नुभएको भन्ने छ। ती सबै ठाउँहरूलाई कभर गर्ने गरिकन हामीले चाहिँ एउटा ग्रेटर लुम्बिनी मास्टर प्लान, वृहत लुम्बिनी गुरु योजना निर्माण गर्नुपर्छ। वृहत लुम्बिनी गुरु योजना कुनै एउटा चलन चल्तीको गुरु योजना होइन, यस्तै जस्तो केन्जु टाङ्गे जस्तै विश्वविख्यात वास्तुविदहरूलाई हामीले चाहिँ आमन्त्रण गरेर हामीले यो चाहिँ वृहत लुम्बिनी गुरु योजना निर्माण गर्न जरुरी छ। तिलोरकाटदेखि लुम्बिनी हुँदै देवदह भएर रामग्राम र चाहिँ त्रिवेणी समेतलाई कभर गर्ने गरिकन वृहत लुम्बिनी गुरु योजना निर्माण गर्न जरुरी छ, र त्यो गुरु योजनाको कार्यान्वयनलाई पनि चरणबद्ध योजनाबद्ध ढंगले अगाडि बढाउनु छ। आवधिक रूपमा यो अवधिमा यति काम सक्ने, यो अवधिमा यति काम सक्ने र वृहत लुम्बिनी गुरु योजना सम्पन्न गर्ने भन्ने हिसाबले अगाडि बढ्न जरुरी छ। पहिलो चरणमा गुरु योजना निर्माण गर्नु पर्यो, वृहत लुम्बिनी गुरु योजना, त्यसपछि हामी त्यसलाई क्रमशः कार्यान्वयन गर्दै जानु पर्यो, यसरी हामी जानुपर्छ। मेरो बुझाइ के छ भने यसले यो त कुनै नेपालको मात्रै होइन संसारको ध्यान तान्ने, मानिसहरूले बुद्ध धर्मावलम्बीहरूको चाहिँ तीर्थस्थल भनेर मान्छेले चर्चा गर्छन्, बुद्ध धर्मावलम्बीहरूको मात्रै होइन सबै धर्मका संसारभरिका मानिसहरूका लागि। एकचोटि म लुम्बिनी पुगेर मात्रै चाहिँ के भनेदेखि मैले चाहिँ जीवनबाट विश्राम लिनुपर्छ भन्ने सन्देश दिने गरिकन संसारका सबै धर्मका सबै जातिका सबै भाषाका नागरिकहरूलाई सबै मानिसहरूलाई एकचोटि म लुम्बिनी गएर मात्रै मैले मेरो जीवनको विश्राम लिनुपर्छ भनेर सन्देश दिने गरी यसको चाहिँ संरचनाहरू निर्माण गरेर जानु जरुरी छ, यसलाई त्यस रूपमा स्थायित गरेर जानु जरुरी छ, हामी त्यो कामलाई अगाडि बढाउँछौं।
अन्तिममा पार्टी कार्यकर्तालाई नयाँ वर्षमा त्यो सन्देश दिन सफल हुने गरी हामी तयारीमा पुगेका छौं कि अझै समय लाग्ला?
नयाँ वर्ष नेपाली सम्बन्धको विक्रम सम्बन्धको नयाँ वर्ष पार्टी एकताको घोषणासँगै अगाडि बढ्छ भन्ने कुरामा म विश्वस्त छु।
हस् धन्यवाद समयका लागि।
धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो एमाले उपमहासचिव विष्णु पौडेल। एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणाको अन्तिम तयारीका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। आजको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म विष्णु विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।